नमस्कार, रेडियो कार्यक्रम रेटीभूमिमा तपाईँलाई स्वागत छ। म अरुण चन्द
अनि म जयदेव जोशी सुगलाफाटा एफएमको स्टुडियोमा उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक हप्ता शुक्रबार बिहान 8 बजेदेखि सुन्न सक्नुहुन्छ। कार्यक्रम रेटीभूमिमा हामी रोजगारका लागि विदेश गइरहेका युवाहरूका सुख दुःखका कथा प्रस्तुत गर्ने गर्दछौँ।
चेतनाको अभाव, आर्थिक अवस्था कमजोर, बेरोजगारीको समस्याले रोजगारी गर्न विदेश गएर प्रशस्त धन कमाएर आफ्नो घरको आर्थिक अवस्था सुधार गर्नका लागि विभिन्न प्रलोभनमा परि मानव बेचबिखन लगायत बालबालिका तथा महिलामाथि हुने सबै प्रकारका शोषण बढ्दै गएको छ। पहिले छिमेकी मुलुक भारतमा यौन प्रजननका लागि मात्र चेलीबेटीहरूको बेचबिखन हुने गर्थ्यो भने आजभोलि यौन प्रजननका लागि मात्रै नभई अन्य विभिन्न प्रयोजनका लागि पनि भारतमा मात्रै नभई नेपालभित्रै पनि मानव बेचबिखन तथा ओसार पसार हुन थालेको छ। यति मात्रै होइन, सिधा सादा तथा आर्थिक अवस्था कमजोर भएको फाइदा उठाई विभिन्न प्रलोभनमा तेस्रो मुलुकमा पनि नेपालबाट मानव बेचबिखन बढ्दै गएको छ।
मानव सभ्यताको कलङ्कको रूपमा रहेको मानव बेचबिखन तथा ओसार पसार एक जघन्य अपराध हो। यो मानव अधिकारको गम्भीर उल्लङ्घन पनि हो। यो अपराध विभिन्न स्वरूप र स्तरमा विश्वव्यापी रूपमा विद्यमान रहेको छ। अन्तर्राष्ट्रिय आपराधिक कार्य सञ्जाल एवं सङ्गठित अपराध भएकै कारण मानव बेचबिखन तथा ओसार पसारका घटनाहरू सङ्ख्यात्मक रूपमा दिनादिन बढ्दै गइरहेको पाइन्छ। हाम्रो देश नेपाल पनि यो समस्याबाट अछुत रहन सकेको छैन। नेपाल पनि यो समस्याबाट प्रभावित हुने सङ्ख्याको अग्र पङ्क्तिमा रहने गरेको पाइन्छ। यौन शोषण, दास्ता, अङ्ग प्रत्यारोपण, जोखिमपूर्ण कार्य लगायत शोषणका विभिन्न प्रयोजनका लागि नेपालीहरूको बेचबिखन तथा ओसार पसार हुने गरेको पाइन्छ। यस्ता कार्य न्यूनीकरण गर्न बेलडाँडी गाउँपालिकाले कसरी काम गरिरहेको छ त आउनुहोस्, हाम्रा सहकर्मी साथी अरुण चन्दले बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापासँग गरेको यो कुराकानीतर्फ लागौँ।
आदरणीय श्रोताबिन, कार्यक्रममा हामी मानव बेचबिखन विरुद्ध कसरी काम भइराखेको छ भन्ने विषयमा कुराकानी गर्न गइराखेका छौँ र यसै सन्दर्भमा मसँग बेलडाँडी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ। म सर्वप्रथम उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि तपाईँ चाहिँ बेलडाँडी गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ। अहिले चाहिँ बेलडाँडी नगरपालिकाले मानव बेचबिखन तथा ओसार पसारलाई नियन्त्रण गर्नका लागि चाहिँ कसरी काम गरिराखेको छ?
हामीले अहिलेको अवस्थामा यो मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी हामीले यी समूहहरू, महिला समूह लगायत अन्य समूहहरू पनि छन् र यिनी समूहहरूलाई पनि जागरुक गर्ने कार्यक्रममा लागेका छौँ र उहाँहरू महिला लगायत महिला समूह अनि आमा समूह अनि हाम्रा त्यस्तै अन्य समूहहरू पनि छन्। तिनी समूहहरूले एकदमै चाहिँ आआफ्नो क्षेत्रबाट, आआफ्नो ठाउँबाट यो महिला बालबालिका बेचबिखन तथा मानव बेचबिखन, अब यो दुई किसिमको रह्यो। एउटा महिला बेचबिखनको कुरा आयो भनेपछि अर्कोतिर मानव बेचबिखन, अब दुईवटा कुरा रह्यो। दुईवटा पाटो भन्दाखेरि मानव बेचबिखन हुँदा भन्दाखेरि महिला पुरुष दुवैतर्फ पर्यो अनि महिला मात्र भन्दाखेरि एउटा महिलाको कुरा आयो। यसमा चाहिँ हामीले समूहगत लगायत हामीले गाउँपालिकाको तर्फबाट पनि अब हाम्रो यो महिला विकासबाट पनि हाम्रो कमला जोशीजी जानुभएको छ, उहाँको अगुवाईमा समूहहरू गठन गरेर
के काम गर्नु गर्दै हुनुहुन्छ नि? अब समूहहरू गठन गरेर के कस्तो काम गर्दैछ, कसरी गाउँघरमा कार्यक्रमहरूलाई अगाडि बढाइराख्यो?
गाउँघरमा कार्यक्रम अगाडि बढाउँदाखेरि हामीले अब पहिलो कुरा भनेको यो भारतसित जोडिएको सीमा नाकाहरूको बस्तीहरूमा गएर घर घरमा त्यहाँ चाहिँ समग्र रूपमा त्यहाँ यो काम गर्न उचित हुँदैन, यो काम गर्नु हुँदैन। यदि तपाईँहरूले त्यसरी कोही त्यस्तो मान्छे, अपरिचित मान्छे पनि तपाईँको घरमा आउँछ
जस्तै यो भन्नुभएको छ, अब रेडियो सुनिराख्नु भएका श्रोताहरूले चाहिँ कसरी बुझ्ने, के उदाहरण दिएर अलिकति स्पष्ट पार्दिनु?
उदाहरण भन्दाखेरि के भन्छन्, हाम्रो चाहिँ यो भारतसित जोडिएका सीमा जोडिएका ओडाहरूमा गएर प्रत्येक घर घरमा गएर त्यहाँ चाहिँ महिला दिदीबहिनीहरूलाई अनि पुरुषहरूलाई पनि त्यहाँ सम्झाउने कार्यक्रम भइरहेछ। महिला दिदीबहिनी त्यो महिला समूहबाट पनि र म पनि समय समयमा म त्यहाँ गएर उहाँहरूकै साथमा गएर मैले पनि त्यो काम गरिरहेको छु।
सम्झाउने भन्नाले के भन्नुहुन्छ उहाँ?
सम्झाउने भन्दाखेरि अब जसरी के हुन्छ भने यिनी बेचबिखन ओसार पसार गर्नेहरू त अपरिचित मान्छेहरू पनि आएर गाउँमा घुस्न सक्छन्। अब उनीहरूले चाहिँ फकाइलुलाई गरेर पनि मान्छेहरूलाई तपाईँलाई तपाईँलाई जागिरी लगाइदिन्छु, तपाईँलाई चाहिँ राम्रो ठाउँमा व्यवस्था गरिदिन्छु भनेर पनि त्यसरी लगेर जान सक्छन्। त्यो भएको हुनाले अपरिचित मान्छे आयो भने त्यस्तो मान्छेसित तपाईँले समन्वय नगर्ने, यदि चाहिँ त्यसले ज्यादा गर्न बढी गर्न खोज्छ भने हामीलाई जानकारी दिने। हाम्रो सम्बन्धित बेलडाँडी गाउँपालिकामा प्रहरी चौकीहरू पनि छन्, इलाका प्रहरी कार्यालय पनि छ, त्यहाँ पनि तपाईँहरूले जानकारी दिनुहोस्, त्यस्तो मान्छेलाई चाहिँ आफ्नो टोलमा गाउँमा घुस्न नदिनुहोस् भन्ने त्यस्ता कुराहरू।
बेलडाँडी नगरपालिकाले चाहिँ यो मानव ओसार पसार तथा बेचबिखन रोक्नका लागि चाहिँ केही योजनाहरू बनाउनका लागि कति बजेट छुट्याएको छ नि?
हामीले यसमा बजेट भन्दाखेरि त्यस सम्बन्धीमा हामीले अहिलेको अवस्थामा त कमै बजेट छुट्याएका छौँ। हामीले अहिले 1.5 लाख मात्रै छुट्याएका थियौँ, त्योभन्दा बढी छुट्याएका थिएनौँ। र अब आउँदो उसमा हामीले केही यसलाई थप गरेर 2-3 लाखसम्म छुट्याएर पनि उहाँहरूलाई चाहिँ प्रोत्साहित गर्ने, जो यस्ता काम गर्नेहरूलाई प्रोत्साहन दिने भन्ने कुराहरूमा त्यसरी गरिरहेका छौँ।
तपाईँले अहिले अब स्थानीय जनप्रतिनिधि पनि हुनुहुन्छ, अब अहिलेसम्म आइपुग्दाखेरि चाहिँ कस्तो अवस्था पाउनु भएको छ? बेलडाँडी गाउँपालिकामा चाहिँ यो मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी काम भएको छ या छैन, के छ अवस्था, अनुगमन गर्नुभएको होला, कस्तो छ अवस्था बेलडाँडी गाउँपालिकाको चाहिँ?
खास गरी भन्ने हो भने हाम्रो बेलडाँडी गाउँपालिका अन्तर्गत परे रहेका ओडाहरूबाट त्यस्तरी अहिलेसम्म त्यस्तो अवस्था त छैन। अलिकति अवस्था हाम्रो के पनि छ भने यो जो गाउँ टोलका महिलाहरू भारतको टाटारगन्ज भन्ने ठाउँ अब चाहिँ त्यो नजिक पर्छ, त्यतातिर अब घाँस दाउरा गर्न पनि जाने, केही मजुरीहरू पनि गर्न जाने भएको हुनाले त्यहाँ अलिकति चाहिँ समस्या त्यो मात्रै हो। तर खासै गरी हाम्रो बेलडाँडी गाउँपालिका क्षेत्रभित्रबाट त्यसरी बेचबिखन भएका महिलाहरू मैले यो स्थानीय तह गठन हुनुभन्दा पूर्व 1-2 वर्ष अगाडि त्यहाँ 1-2 जना हाम्रो वडा नम्बर 3 खैरघाट भन्ने ठाउँका महिलाहरूलाई चाहिँ त्यसरी भारततिर लगेको भन्ने त्यो मैले खबर पाएको थिएँ। अब अहिलेको अवस्था त्यस्तो छैन, अहिले त्यस्तो भएको छैन।
हो, अब मानव बेचबिखन तथा ओसार पसार भन्नाले अब सुरु सुरुमा चाहिँ के सम्झिने गर्थे भनेपछि यौन प्रजननका लागि मात्रै मानव बेचबिखन हुन्छन् भन्ने कुरा आइराखेका थिए पहिले। अहिले चाहिँ अब यौन प्रजननका लागि मात्रै नभएर अन्य थुप्रै जोखिमपूर्ण कार्यहरूमा लगाउनका लागि पनि मानव बेचबिखन बढ्दै गएको छ भन्ने कुराहरू आइराखेको छ। अब महिला मात्रै नभएर पुरुष तथा बालबालिकाहरू पनि बेचबिखन भएको छ, अङ्ग प्रत्यारोपण जस्ता कुराहरू आइराखेका छन्, अङ्ग बेच्नका लागि पनि उहाँहरूलाई बेचबिखन गरिन्छ भन्ने कुराहरू आइराखेका छ। यी कुराहरू चाहिँ नहुन् भन्नका लागि तपाईँको गाउँपालिकाले कस्तो कार्यक्रम सञ्चालन गर्दैछ?
अब यस्ता कामहरू, यस्ता कार्यक्रमहरू रोकथाम गर्नको लागि त हामीले अब अहिले के बनाएका छौँ भने सडक नाटक गर्ने, अनि सडक नाटक गर्दाखेरि अब तिनी त्यस्ता राख्दाखेरि अब मान्छेहरू सचेत हुन्छन् भन्ने पक्षले सडक नाटक गर्ने र अनि घर दैलो कार्यक्रम गर्ने, र अहिलेको अवस्थामा त्यस्तो अवस्था त हाम्रो बेलडाँडी गाउँपालिकाभित्र आएको छैन। हजुर, त मैले अघि नै भने कि पहिलाको 1-2 वर्ष अगाडिको कुरा सुनेको थिएँ, तर अहिले छैन त्यस्तो। तपाईँ पनि त्यस्ता घटनाहरू नघटोस् भन्नको लागि सडक नाटक लगायत हामीले घर दैलो कार्यक्रम गर्ने र मान्छेहरूलाई सचेत बनाउनको लागि समूहहरूबाट पनि सचेतनामूलक कार्यक्रम गराउने त्यस्तो व्यवस्था गरिराखेको छ।
सडक नाटक भनेर भन्नुभएको छ, कसरी? बेलडाँडी गाउँपालिकाले आफै देखाउँछ या समूहहरू गठन गरेर समूहहरू मार्फत देखाउन लगाउनुहुन्छ, कस्तो छ?
हामी यसलाई चाहिँ समूह मार्फत गर्न लगाउँछौँ।
कसले देखाउँछ नि यो सडक नाटक?
अब यिनी हाम्रा चाहिँ महिला सञ्जालहरू छन्, अनि हाम्रा अन्य यो पुरुषहरूका पनि समूह छन्, तिन समूह मार्फत गराउँछौँ। तर गाउँपालिकाले आफ्नै उसमा चाहिँ अगुवाई चाहिँ गाउँपालिकाले गर्ने हो, अनि चाहिँ मतलब मार्फत चाहिँ उहाँहरू मार्फत गराइन्छ।
अनि तपाईँले भन्नुभएको छ बेलडाँडी गाउँपालिकामा चाहिँ अहिले त्यस्तो छैन भनेर भन्नुभएको छ, अरू ठाउँका मानिसहरूले चाहिँ कसरी सिक्न सक्छन् बेलडाँडी गाउँपालिकाले चाहिँ यो मानव बेचबिखन जसरी भएको छैन भनेर यहाँहरूले दावी गर्दै हुनुहुन्छ, के उदाहरणीय काम गर्नुभयो र अरू ठाउँ पनि त्यसरी मानव बेचबिखन नहुन् भन्नका लागि उहाँहरूले के कुरा गर्यो भनेपछि बेलडाँडी गाउँपालिका जस्तै हुनसक्छ?
अरू ठाउँहरू, अरू जसरी चाहिँ हाम्रो पुनर्वास नगरपालिकाको कुरा गर्दाखेरि पुनर्वास नगरपालिका भयो, पुनर्वास नगरपालिका पनि अब जोखिम एरिया नै पर्छ, किनभने तल यो भारतसित जोडिएको खड्डा कङ्कर भन्ने ठाउँ त्यतातिर अलिकति जोखिमपूर्ण ठाउँ छ। उहाँहरूसित पनि त्यस्तो हामीले अहिले हातेमालो गरेर त्यहाँसम्म पुगेका त छैनौँ। अब किनभने अब यस्तै जो अहिले हिजोआज 2 दिन अब यहाँ माइती नेपाल महिला विकासले जो यस्तै कार्यक्रम गर्यो, अब यस्ता कार्यक्रमहरू चाहिँ उहाँहरू पनि पटक पटक गएर
यो चाहिँ माइती नेपालले गरेको कार्यक्रम हो, तपाईँहरूले चाहिँ के काम गर्नुभयो जसले गर्दा तपाईँहरूको गाउँपालिकामा चाहिँ मानव बेचबिखन तथा ओसार पसार भएको छैन र जोखिमपूर्ण काममा लगाइएका छैनन्, मानिसहरू सचेत भएका छन्, त्यस्तो के काम गर्नुभयो तपाईँहरूले?
अब अहिले हाम्रो त्यहाँ हाम्रो बेलडाँडी गाउँपालिका अन्तर्गतबाट मानव बेचबिखन भएको छैन भन्ने कुरा हामीले चाहिँ यो जति हामीले चाहिँ उहाँसित समन्वय टोल टोल गाउँ गाउँमा अहिले हाम्रो यिनी जो हाम्रो आजै पनि यहाँ आउनुभएको छ यिनी हाम्रो जो महिला समूहका दिदीबहिनीहरू उहाँहरूले समय समयमा आफ्नो चाहिँ एरिया क्षेत्रभित्र यो बााउन्डरी एरियामा गएर उहाँहरूले पटक पटक उहाँहरूले त्यहाँ सम्झाउने सहमति गर्ने त्यहाँ चाहिँ गएर सबैसित समन्वय गर्ने र सडक नाटक सम्बन्धी लगायतका अन्य कुराहरू उहाँहरूले पनि गर्नुहुन्छ र हाम्रो चाहिँ त्यसमा सघाउ पुगेको हुन्छ। अहिलेसम्म हाम्रो अहिलेको अवस्थामा जब यो हाम्रो यो स्थानीय तह गठन भइसकेपछि अहिले चाहिँ त्यो अवस्था आएको छैन, त्यो एकदमै कतै
सरले चाहिँ आएको छैन भनेर भन्दै हुनुहुन्छ, कतै तपाईँहरूले थाहा नपाउनु भएको त होइन?
नै त्यस्तो अवस्था छैन, थाहा नपाउनु भन्दा पनि त्यस्तो अवस्था भएपछि तात्कालै चाहिँ मतलब हाम्रो स्थानीय तह भयो लगायतका अब चाहिँ प्रहरी निकायहरूमा पनि खबर हुन्छ।
कसरी समन्वय गरिराख्नु भएको छ नि, प्रशासनसँग पनि समन्वय गर्नुपर्ने होला, अरू जस्तै स्थानीय सरकारहरू छन्, अरू नगरपालिकाहरू छन्, गाउँपालिका छ, तिनीहरूसँग कसरी समन्वयकारी भूमिका खेलिराख्नु भएको छ त?
अब अहिलेसम्मको अवस्थामा हामी त्यसरी चाहिँ जसरी बेलौरी नगरपालिका लगायत पुनर्वास नगरपालिका हाम्रो अब भारतको सीमा जोडिएकै नगरपालिकाहरू हुन्, अब उहाँहरूले आफ्नो किसिमले के गर्नुभएको छ त्यो मैले भन्न मिल्दैन। अब हामीले
उहाँहरूसित अब गर्नु भएन त, गर्नुभएको छ भने कसरी गरिराख्नु भएको छ, गर्नुभएको छैन भने किन गर्नु भएन त?
अब चाहिँ अहिलेको अवस्था भनेको कस्तो भनेपछि उहाँहरूसित त्यो समन्वयकारी भूमिका हामीले अहिलेसम्म चाहिँ त्यसमा प्रष्ट रूपले हामीले गरेका छैनौँ। किन भनेपछि एकातिरको कुरा के भयो भने अहिले पहिलो कुरा यो बर्सातको अवस्थाले गर्दाखेरि केही मान्छेहरूको त्यो अवस्था रह्यो, त्यहाँदेखि पछि गएर अहिले सुरुवात अब हाम्रो अब जब यो बर्सात सकियो, बर्सात सकिएपछि यसरी हाम्रो चाहिँ समन्वय गर्ने अथवा चाहिँ कुन ठाउँमा के भएको छ त्यहाँका समाचारहरू प्राप्त गर्ने तिनी कुराहरू अब हामी अबदेखि चाहिँ गर्ने अवस्थातिर जाउँला, अहिलेसम्म हामीले गरेका छैनौँ।
कसरी योजनाहरू बनाउनुहुन्छ त अबका दिनहरूमा यी मानव बेचबिखन तथा ओसार पसार रोक्नका लागि चाहिँ योजनाहरू कसरी अगाडि बढाउनुहुन्छ?
यिनी कुराहरू अब योजना बनाउँदाखेरि अब यो के हो भनेपछि पहिलो कुरा भनेको त हाम्रो देशैभरिको कुरा हो यो, अब त्यहाँदेखि हाम्रो आफ्नै स्थानीय एरियामा त हामीले चाहिँ के गरेर हुन्छ यसमा अघि मैले भने हजुरलाई चाहिँ मतलब यो समस्याहरूलाई चलाउनको लागि जसरी मतलब कार्यक्रम सञ्चालन गर्नको लागि 1.5 लाख मात्रै यो वर्ष हामीले छुट्याएका थियौँ। आउँदा दिनहरूमा केही यिनी कुराहरू जसरी हामीसित यो भइरहेछ, जसरी पटक पटक माइती नेपालबाट पनि उहाँहरू जानुहुन्छ, हामीसित समन्वय गर्नुहुन्छ, हाम्रो यस्तै एक दिने दुई दिने गोष्ठीहरू सेमिनारहरू चलाउने कार्यक्रम हुन्छ, उहाँहरूले पनि हामीलाई सघाउनुहुन्छ, उहाँहरूलाई पनि हामी सघाउने कार्यक्रम चाहिँ यो कुरा त्यसरी।
अनि तपाईँले भन्नुभएको छ हामी चाहिँ यस्तो यस्तो गर्छौँ र उहाँहरूले सेमिनारहरू चलाउनुहुन्छ भनेर, सेमिनारहरू अब यहाँ बजारको होटलतिर वा सहर केन्द्रित मात्रै हुन्छन्, गाउँघरमा यस्ता कुराहरू पुगेका हुँदैनन्, गाउँका जुन अशिक्षित वर्ग हुन्छन् तिनीहरूलाई सम्झाउनका लागि आगामी दिनहरूमा कसरी अगाडि बढ्नुहुन्छ? अब विशेष गरेर अब विद्यालयहरूलाई बढी फोकस गर्नुपर्ने अवस्था पनि देखिन्छ, विद्यार्थीहरू मार्फत जनचेतना जगाइयो भनेपछि भोलिका दिनहरूमा यी रोक्न सकिन्छ, यसका लागि पनि यहाँहरूले समन्वयकारी भूमिका खेल्नुहुन्छ कि?
यसमा त हजुरको कस्तो पनि छ भने यो हाम्रो जिल्लाको सदरमुकाममा कहिले काहीँको कुरा मात्रै हो, नत्र बढी जसो हामी आफ्नै गाउँपालिका अन्तर्गत यसरी कार्यक्रम सञ्चालन गर्ने त्यहीँबाट चाहिँ मतलब विद्यालयका पर तथा त्यहाँ विद्यालयबाट आएका शिक्षक प्रतिनिधिहरू लगायतका हामीहरूले त्यसरी गर्ने गरेका छौँ। र अर्को कुरा हामीले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई पनि तिनी कुरा त्यो उसमा चाहिँ हामीले त्यसरी परिचालन गर्ने गरेका छौँ।
अनि एउटा गैर सरकारी संस्था भएर माइती नेपालले चाहिँ यतिको काम गरिराखेको छ, विभिन्न सेमिनारहरू गरिराखेको छ, गाउँघरमा गएर समूहहरू गठन गरिराख्नु भएको छ, तपाईँ चाहिँ स्थानीय सरकार, अब सरकार भन्नाले अब तपाईँ महत्त्व बुझ्नुहुन्छ, अब तपाईँहरूले चाहिँ गर्नुपर्ने काम अलि दायित्व थपिएको जस्तो लाग्दैन?
विगतको भन्दा अहिले दायित्व त अब धेरै थपिएको छ भनौँ न, यसमा विगतका दिनहरूमा यति चाहिँ मतलब बोझ थिएन, अहिले बोझ धेरै छ। अब किनभने अहिले चाहिँ हाम्रो चाहिँ यो माइती नेपालले यहाँ चाहिँ जिल्लाको सदरमुकाममा राखेको यसपल्टको मात्रै हो हामीलाई बोलाएको, नत्र भने हाम्रो गाउँपालिकामै उहाँहरूलाई बोलाउँछौँ, उहाँहरू जानुहुन्छ अनि उहीँ हाम्रो कार्यक्रम सञ्चालन हुन्छ, उहीँ त्यहाँ विद्यालयबाट शिक्षक प्रतिनिधिहरू अनि चाहिँ व्यवस्थापन समितिका पदाधिकारी लगायत त्यसरी गर्ने गरेका छौँ र जिल्लामा आएको यस बेला मात्रै हो हामीले जिल्लामा अहिलेसम्म उहाँहरूले बोलाउनु भएको थिएन, उहाँ गएर कार्यक्रम सञ्चालन गर्नुहुन्छ।
अनि अब प्रसङ्ग अलिकति बदलौँ, जसरी अब वैदेशिक रोजगारीको सन्दर्भमा पनि नेपालबाट बाहिर काम गर्न चाहन्छन् तिनीहरू पनि बेचबिखनमा पर्ने सम्भावना एकदमै बढ्छ, हो त्यस्तो नहोस् भन्नका लागि चाहिँ के भन्न चाहनुहुन्छ, के काम गरेर देखाउन चाहनुहुन्छ? मानव बेचबिखन भन्ने बित्तिकै अब महिला मात्रै बेचिन्छन् र भारतमै बेचिन्छन् भन्ने एक थरीको धारणा जाने गर्दछ, अहिले त्यस्तो नभएर भारत बाहेक तेस्रो मुलुकमा पनि नेपालीहरू कामका सिलसिलामा गएका छन् र उहाँहरू पनि जोखिममा पर्ने गरेका छन्, बेचिने गरेका छन्, हो उहाँहरूका लागि चाहिँ के गर्ने सोचमा?
अब हामीले चाहिँ त्यसको लागि रोकथाम, त्यस्तो रोकथामहरू लागि पहिलो कुरा भनेको जसरी वैदेशिक रोजगारीमा जानको लागि हाम्रो गाउँपालिकाबाट अब यो के भन्छन् भिसा प्राप्त गर्नको लागि सिफारिस माग्ने अवस्थामै हामी पहिलो कुरा भनेको जो एजेन्डाहरू हुन्छन् तिनीहरूलाई चाहिँ पहिल्यै तिनलाई खबर गरेर ऊ गरेर मात्रै त्यसरी गर्ने गरेका छौँ। तर अहिले त्यति बढी त हाम्रो त्यहाँबाट त्यसरी भएको छैन, अहिले गएको छैन, अब पहिले गएकाहरू जति छन् त्यो छ। अहिलेको अवस्थामा हामीले जो तपाईँलाई चाहिँ हामी विदेश पठाउँछौँ
जाने क्रममा हुनुहुन्छ, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
त्यो भन्ने क्रम भनेको त हाम्रो चाहिँ जो यिनी एजेन्डाहरू हुन्छन् तिनीहरूलाई चाहिँ तपाईँ यिनीहरूको एजेन्डाहरूको भरमा नपढेर तपाईँहरू चाहिँ मतलब कहीँ बिचल्लीमा पढ्नुहोला, त्यसरी नजानुहोस्। अब चाहिँ अब नेपाल सरकारले जो वैदेशिक रोजगारीमा पठाउने जो निकायहरू छन् त्यसित समन्वय गरेर जाँदा केही तपाईँहरूलाई राम्रो होला। र अब यी एजेन्टहरू यहाँबाट उठाएर काठमाडौँ लैजाने, त्यहाँबाट यहाँ ल्याउने, कहीँ अर्को गर्ने, यसरी गर्छन्, त्यस्तोको भरोसामा तपाईँहरू नजानुहोस् भन्ने हामी
होला भनेर भन्न चाहनुहुन्छ। अनि वैदेशिक रोजगारीमा जाँदाखेरि कुन देश जाने हो, कुन कम्पनीमा काम गर्ने हो, सेलेरी कति छ, अनि जाँदाखेरि पनि नेपालकै बाटो भएर नेपालकै बाटो प्रयोग गरेर जानु होला, त्यस्तो मतलब प्रयोग गरेर नजानु होला भन्ने जस्ता कुराहरू चाहिँ यो कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूलाई चाहिँ भन्न चाहनुहुन्छ है?
हजुर, म चाहिँ मेरो भनाइ त्यही अब चाहिँ मतलब सबैभन्दा हाम्रो यहाँबाट हाम्रो यसमा हाम्रो देश अथवा चाहिँ मेरो बेलडाँडी गाउँपालिकाबाट गएका मान्छेहरू पनि अर्को देशमा खाडी मुलुकमा गएर नठगियोस् र यिनीहरूले चाहिँ त्यहाँ जानुभन्दा अगाडि तिनीहरूले भिसा लगाउँदाखेरि पनि कुन कम्पनी हो, कुन देश हो, कुन कम्पनी हो, कहाँ के काम हो, त्यो जम्मै ठेगाना पत्ता लगाएर मात्रै तपाईँ छ कि छैन त्यो पत्ता लगाएर मात्रै जानुहोस् भन्ने कुरा हामीले त्यसरी गरिरहेको छौँ।
अनि एउटा कुरा चाहिँ अब अर्को पनि आएको छ, जसरी अब काम गर्न जान्छन् र आउने बेलामा ठगिएर आउँछन्, पैसा लुटिएर आउँछन्, जो सँगै पैसा बोक्छन् उहाँहरू चाहिँ बढी जोखिममा पर्ने गरेका छन्, हो तिनले त्यस्तो नहोस् भन्नका लागि यहाँको धारणा
त्यस्तो नहोस् भन्नको लागि त मैले भन्दाखेरि तपाईँको अब चाहिँ अहिले विदेशबाट पनि हाम्रो नेपाल
आफै नभएर चाहिँ एउटा स्थानीय सरकारको जनप्रतिनिधि भएको हुनाले चाहिँ के भन्न चाहनुहुन्छ? अब तपाईँ म मेरो सोच चाहिँ यो भनेर होइन, तपाईँको सरकार जुन स्थानीय सरकार छ त्यसको नीति चाहिँ के छ, त्यसको बारेमा अलिक?
अब त्यसको नीति चाहिँ जसरी पैसा बोकेरै आउनेहरू ठगिन्छन् भन्ने त अब हामीले पहिले केही बुझेकै पनि छौँ। त्यो भएको हुनाले त्यहाँबाट सोझै चाहिँ हाम्रा नेपालमा चाहिँ जो ब्याङ्कहरू छन् नेपालमा अब के यिनी ब्याङ्कहरूमा चाहिँ उहाँहरूले सोझै ब्याङ्क मार्फत पठाएर अनि चाहिँ आफू चाहिँ मतलब आफ्नो किसिमले आउन पनि सक्नुहुन्छ। त्यो भएको हुनाले अब यिनी कुराहरू नेपालमा अब ब्याङ्क खाता खोलेर त जाने त हुन्छैन। त्यो भएको हुनाले त्यसरी गर्दा तपाईँहरू ठगिनुहुन्न र त्यसमा चाहिँ तपाईँहरू सचेत भएर गोजीमा पैसा बोकेर आउन हुँदैन, ब्याङ्क मार्फत तपाईँहरूले पैसा पठाउने गर्नुपर्छ भन्ने त्यसरी हामीले सचेत गर्छौँ।
ब्याङ्किङ प्रणाली मार्फत पैसा पठाउनु होला र आउँदाखेरि बाटो खर्च र खाना खर्च बाहेक अरू कुराहरू नल्याउनु होला भनेर भन्न चाहनुहुन्छ है?
त्यही हो।
अनि लगभग अब हामी कार्यक्रमको अन्त्यतिर पुगिसकेका छौँ। अन्तमा चाहिँ तपाईँलाई यो कार्यक्रम जस्तै मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी वा जोखिमपूर्ण काममा लगाएका हुन्छन् थुप्रै मानिसहरूलाई, अब भारतमा वा तेस्रो मुलुकमा मात्रै नभएर अहिले चाहिँ नेपालभित्रै पनि मानिसहरू बेचिन थालेका छन्, होटलहरूमा पनि बालबालिकाहरू महिलाहरू बेचिन थालेका छन्, हो त्यो सम्बन्धी चाहिँ के भन्न चाहनुहुन्छ त? अब आगामी दिनहरूमा कसरी काम गर्न चाहनुहुन्छ तपाईँ?
भारत लगायत अब अन्य देशहरूमा गएर बेचबिखन हुनेहरूलाई ठगी गरेर चाहिँ मतलब जागिरीमा लगाउने अथवा चाहिँ बढी रोजगारी के गरे बढी पैसामा बढी जागिरी धेरै पैसा पाउने जागिरीमा लगाउने भन्ने किसिमले ठगी गरेर लैजाने कुराको त एउटा पक्ष रह्यो। अर्को पक्ष भनेको यो चाहिँ नेपालभित्रै हाम्रै देशमा पनि अब ठुल्ठुला होटलहरूमा अनि कारखानाहरूमा पनि युवा युवतीहरूलाई चाहिँ त्यस्तो उसमा जोखिमपूर्ण काममा लगाउने त अहिले नभएर पहिल्यैबाट पनि कुरा सुनिन्थ्यो। जसरी हाम्रा चाहिँ यिनी अहिलेभन्दा 20-50 वर्ष अगाडिदेखि पनि रेडियोहरूले पनि भन्थे कि यति वर्षको
यसरी
त्यो नहोस् भन्नको लागि उस नेपाल सरकारले अब चाहिँ संविधानमा त त्यस्ता कुराहरू त जाहेर गरेकै त
काम
बनेका छन्।
तर त्यो
त्यस्ता कुराहरू कार्यान्वयन गर्नको लागि पहिलो कुरा भनेको हामीसित तिनी चाहिँ बनेका नेपाल सरकारले बनाएका ऐन नियमहरू कानुनहरू परि यो स्थानीय तह परिचालन सम्बन्धी कानुनहरू चाहिँ हामी त हामीलाई प्राप्त हुनुपर्छ, हामी त अहिलेसम्म प्राप्त भएको छैन र तिन कानुनहरू प्राप्त भइसकेपछि हामीहरूले कानुनको विशेषतालाई ध्यानमा राखेर त्यस्ता कामहरूलाई सघाउ पुगाउन र बदमासी गर्नेहरूलाई दण्डित गर्नको लागि तत्पर रहनेछौँ, त्यसको लागि कुनै छैन।
जे होस् आफ्नो दायित्व चाहिँ भुल्नुहुने छैन, स्थानीय सरकारको दायित्व चाहिँ यहाँले पुरा गर्नुहुनेछ।
बिल्कुल हजुर, त्यसको लागि स्थानीय तहको दायित्व अब चाहिँ जब जनताले तैँले चाहिँ काम गर है यो काम गर यही काम गर भनेर पठाइसकेपछि त्यो जनताले दिएको म्यान्डेटलाई बिर्सेर भुलेर अथवा त्यसलाई चाहिँ अपजना गरेर अर्को काम गरिँदैन, जो चाहिँ जनताले म्यान्डेट दिएका छन् त्यही अनुसारले जनताको भलो कसरी हुन्छ
जितेर अर्कोपल्ट पनि आउने सोचमा
हुन्छ मेरो भनाइ भने त्यही हो।
हजुर, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ।
हस् त, मेरो तर्फबाट पनि जो मैले चाहिँ मेरा विचारहरू मेरा चाहिँ मनमा लागेका कुराहरू चाहिँ हाम्रो शुक्ला फाँटा एफएममा चाहिँ बोल्ने मौका दिनुभएकोमा म यहाँहरूलाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।
मानव बेचबिखन लगायत बालबालिका तथा महिलामाथि हुने सबै प्रकारका शोषण विरुद्ध समाजलाई सचेत गराई जोखिमपूर्ण अवस्थामा रहेका शोषित तथा प्रभावित बालबालिका तथा महिलालाई सामाजिक सुरक्षा प्रदान गरी स्वतन्त्र तथा सम्मानजनक जीवन यापनका लागि सबैले आफ्नो ठाउँबाट हातेमालो गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो। यो कुराकानी सँगसँगै कार्यक्रम रेटिघुमेको निर्धारित समय सकिएको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नबिर्सनुहोला। तपाईँको कुनै सल्लाह सुझाव र जिज्ञासा छ भने हामीलाई पत्राचार पनि गर्न सक्नुहुन्छ। हामीलाई पत्राचार गर्ने ठेगाना रहेको छ
सामुदायिक रेडियो सुग्लाफाटा एफएम 99.4 मेगाहर्ज, कार्यक्रम रेटिघुमी, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगरपालिका 1, भाँसी, कञ्चनपुर।
हौ त श्रोताबिन, आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। अर्को हप्ता नयाँ अङ्कका साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी जयदीप जोशीसँगै म अरुण चन्द पनि तपाईँहरूबाट बिदा हुन चाहन्छौँ। हस्त, नमस्ते, नमस्ते।